الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، کل بروز قیامت اس کی دہشتوں اور حساب و کتاب سے جلد نجات پا جانے والا شخص وہ ہوگا جس نے تم میں سے مجھ پر بکثرت سے درود پاک دنیا میں پڑے ہوں گے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، یہ ہے پروگرام احکام نماز اور ہم آپ کو اس میں خوش آمدید کہتے ہیں۔ حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے۔ مدنی چینل کے ناظرین، آئیے ایک حدیث مبارکہ آپ کے گوش گزار کرتا ہوں۔ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، ان اول ما يحاسب به العبد يوم القيامة من عمله صلاته۔ فرمایا، بے شک قیامت کے دن آدمی کے اعمال میں سے سب سے پہلے فرض یعنی نماز کا حساب و کتاب لیا جائے گا۔ فَإِن صَلُحَتْ فَقَدْ أَفْلَحَ وَأَنْجَحَ، اگر اس کی نماز درست ہوئی تو وہ کامیاب و کامران ٹھہرے گا۔ وَإِن فَسَدَتْ فَقَدْ خَابَ وَخَسِرَ، اور اگر اس کی نماز درست نہ ہوئی تو وہ شخص ناکام ہوگا، وہ نامراد ہوگا، وہ خسارہ پانے والوں میں سے ہو جائے گا۔ اس حدیث مبارکہ میں اگر آپ غور کریں تو پتہ یہ چلتا ہے کہ حقوق اللہ میں قیامت کے روز سب سے پہلے نماز کے بارے میں سوال کیا جائے گا۔ نماز کی اہمیت کا اندازہ آپ اس بات سے لگا سکتے ہیں کہ اللہ کے فرائض میں حقوق اللہ میں سب سے پہلے نماز کے بارے میں پوچھا جائے گا، اور نماز اگر درست طریقے سے پڑھی ہوئی ہوئی تو انسان کامیاب ٹھہرے گا، اور اگر نماز کے فرائض و واجبات کو چھوڑا ہو، نماز کو درست طریقے سے ادا ہی نہ کیا ہو، یعنی اس طرح پڑھا گویا نماز ہوئی نہیں یا اس کی نماز کے اندر کمی رہ گئی، تو فرمایا ناکام ہو جائے گا، یہ شخص خسارہ پانے والوں میں سے ہو جائے گا۔ اور آپ جانتے ہیں کہ یہ امتحان تھا جو دنیا میں ہے، اور پھر اس کے بعد قیامت کے دن جو لوگ اس امتحان میں پاس ہوئے ہیں ان کے بارے میں بتا دیا جائے گا کہ یہ کامیاب ٹھہرے ہیں، اور جو ناکام ہوئے ہیں ان کے بارے میں بھی واضح کر دیا جائے گا کہ دنیا کی زندگی گزارنے میں یہ ناکام ٹھہرے ہیں۔ زندگی ویسی گزارنی چاہیے جیسی اللہ تبارک و تعالی کا حکم ہے، یعنی انسان اس دنیا میں رہتے ہوئے اپنا مقصد حیات پورا کر کے اس دنیا سے چلا جائے، اور مقصد حیات تو بالکل واضح ہے، وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ، کہ یہاں دنیا میں آنے کا جو مقصد ہے وہ اللہ تبارک و تعالی کی عبادت ہے۔ جب عبادت ہی اس نے دوسرے طریقے سے ادا ہی نہ کی یا عبادت کو چھوڑ دیا اور یکسر غافل رہا تو یہ شخص ناکام ٹھہرے گا، نامراد ٹھہرے گا، اور خسارہ پانے والوں میں سے ہو جائے گا۔ ایک اور حدیث مبارک جس میں نبی اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، اللہ تبارک و تعالی نے اپنے بندوں پر 5 نمازیں فرض فرمائی ہیں، جو ان نمازوں کو قیامت کے دن اس طرح لے کر آئے گا کہ ان نمازوں کے اندر لا پرواہی کے ساتھ کسی بھی قسم کی کوئی کوتاہی نہ کی ہو، تو رب کریم اس بندے کے ساتھ عہد فرماتا ہے اور اسے جنت میں داخل فرما دیتا ہے، اور فرمایا کہ جو ان نمازوں کو اس طرح لے کر آئے کہ ان میں لاپرواہیوں کے ساتھ اس نے کوتاہیاں کی ہوئی ہوں، تو اللہ تبارک و تعالی کا اس بندے کے ساتھ کوئی عہد نہیں ہے، چاہے تو وہ اسے عذاب دے چاہے تو وہ اسے معاف فرما دے۔ اور معاملہ حقوق اللہ کا ہے، رب چاہے تو بندے کو معاف فرما دے اور رب چاہے تو اس کو عذاب دے، اور اگر اس نے عذاب دیا، اگر اس کی گرفت آ گئی، تو یاد رکھیے انتہائی مشکلات کا شکار ہو جائیں گے۔ غور فرمائیے کہ نماز کی پابندی پر جس میں زیادہ مشقت بھی نہیں ہے، تمام جہانوں کا مالک رب عز و جل جنت میں داخل کرنے کا اس بندے کے ساتھ عہد فرماتا ہے جو اس نماز کے اندر کوتاہی نہیں کرتا، اس میں لاپرواہیاں نہیں برتتا، پھر بھی ہم اس عبادت سے بہت زیادہ لاپرواہی کرتے ہوئے نظر آتے ہیں۔ اس لیے ناظرین ہمیں چاہیے کہ ہم اپنے رب کو راضی کریں، لاپرواہیاں چھوڑ دیں، تو اس لیے ہمیں اس عمل کو اپنی زندگی کا حصہ بنانا ہے کہ جس کی بنا پر ہم اپنے رب کو راضی کر سکیں۔ نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو شخص پانچوں نمازوں کی پابندی اس طرح کرے کہ وضو اور اوقات کا اہتمام کریں، کیونکہ نماز وقت باندھا فرض ہے، ان الصلاۃ کانت علی المؤمنین کتابا موقوتا، اور پھر فرمایا رکوع اور سجدے اچھے طریقے سے ادا کرے، اور اس طرح نماز پڑھنے کو اللہ تبارک و تعالی کی طرف سے اپنے ذمہ ضروری سمجھے، کہ جس طرح یہ نماز کا طریقہ بیان کیا جا رہا ہے تو اپنی ذات کے لیے اسے ضروری خیال کرے کہ یہ مجھ پر لازم ہے کہ نہایت اہتمام کے ساتھ اور نہایت اطمینان کے ساتھ رکوع اور سجدے کروں، اور وضو اچھا ہو، اوقات کا اہتمام ہو، قرآن درست طریقے سے ہو، یعنی نماز کے جتنے بھی واجبات اور فرائض ہیں کما حق ہو ان کو ادا کرنے کا شرف حاصل کرے، تو فرمایا اس آدمی کو جہنم کی آگ پر حرام کر دیا جائے گا۔ اللہ تبارک و تعالیٰ کی بارگاہ میں دعا کرتا ہوں کہ اللہ کریم ہم سب کو نماز کا اچھے طریقے سے اہتمام کرنے کی اور پڑھنے کی توفیق نصیب فرمائے۔ مدنی چینل کے ناظرین، آئیے آج کے سلسلے میں ہم احکام نماز کو بھی شامل کرتے ہیں۔ صحت نماز کی شرائط ہیں 6: طہارت، ستر عورت، استقبال قبلہ، وقت کی پابندی، کیونکہ نماز وقت باندھا ہوا فرض ہے، نیت، اور اس کے بعد تکبیر تحریمہ۔ یہ 6 شرائط ہیں جن کا پایا جانا ضروری ہے، یہ 6 پائی جائیں گی تو نماز ہوگی، اور اگر ان میں سے ایک بھی مفقود ہے یعنی نہیں پائی گئی تو نماز نہیں ہوگی، کیونکہ یہ کلیہ موجود ہے، اذا فات الشرط فات المشروط، کہ جب شرط فوت ہو جائے یا نہ پائی جائے تو پھر مشروط بھی نہیں پایا جاتا، وہ بھی فوت ہو جاتا ہے۔ آئیے آج کے اس سلسلے میں ان 6 شرائط میں سے ایک شرط نیت ہے، اس کے اوپر کچھ گفتگو کرتے ہیں۔ نیت اہم ضروری ہے، فرسٹ آف آل تمام عبادات کے اندر خلوص چاہیے، اللہ تبارک و تعالی کی رضا کی نیت ہونا یہ ضروری ہے، کیونکہ قرآن کریم میں اللہ تبارک و تعالی ارشاد فرماتا ہے، وَمَا أُمِرُوا إِلَّا لِيَعْبُدُ اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ، انہیں تو یہی حکم ہوا کہ اللہ ہی کی عبادت کرے اسی کے لیے دین کو خالص رکھتے ہوئے، یعنی اللہ کی رضا کے لیے دین کو خالص رکھتے ہوئے اللہ کی عبادت کریں۔ پتا چلا کہ عمل وہی مقبول ہوتا ہے جس میں خالص اللہ تبارک و تعالی کی رضا کو حاصل کرنے کی نیت بھی کر لی جاتی ہے۔ حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالی عنہ سے روایت ہے، نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، ان اللہ لا ينظر الى اجسامکم ولا الى صورکم، کہ بے شک اللہ تبارک و تعالی तुम्हारे वजूद यानी तुम्हारे जिस्म और तुम्हारी सूरतों को नहीं देखता, बल्कि फरमाया लेकिन अल्लाह तबारक व ताला तुम्हारे कुलूब यानी तुम्हारी नीयतें, तुम्हारा खुलूस, तुम्हारी अच्छी अच्छी नीयतें, इनको देखा जाता है और तुम्हारे आमाल को देखा जाता है कि बंदे ने ये जो इबादत की है ये खुलूस नीयत से की है, ये इबादत अल्लाह की रजा के लिए की है या दिखावे के लिए की है। तो इसमें पता ये चला कि हमारे जाहिर के ऊपर अल्लाह की रजा नहीं है, बल्कि अल्लाह रब्बुल इज्जत हमारी नीयतों से बाखबर है। जो हम नमाज पढ़ते हैं, रोजा रखते हैं, माँ बाप की खिदमत करते हैं, बड़ों का रिस्पेक्ट करते हैं, छोटों पर शफकत का हाथ रखते हैं, आंखें झुका के रखते हैं, गाली गलौज से हम बचे रहते हैं, फौश गोई नहीं करते, फौश कलामी नहीं करते, और इसी तरह हम कोई फौश काम नहीं करते, हर तरह अपनी जात को यानी नाफरमानी के कामों से बचाने की कोशिश करते हैं और दीनदारी के कामों में मसरूफ रहते हैं, ये किस नीयत से कर रहे हैं अल्लाह तबारक व ताला बाखबर है। इसलिए नीयत अच्छी होना ये बहुत जरूरी है। हुजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन्नमल आमालु बिन्नियात व इन्नमा लिकुल्लि इम्रिइन मा नवा, आमाल पर जो सवाब का दारोमदार है फरमाया वो अच्छी अच्छी नीयतों पर होता है और हर शख्स के लिए वही है जिसकी उसने नीयत की है। नीयत किसे कहते हैं? सबसे पहले यह बात जहन में रखिए कि नीयत दिल के पुख्ता इरादे को कहा जाता है। महज जानना नीयत नहीं है, महज जानना यह नीयत नहीं है, जब तक इरादा ना हो। और इबादत के अंदर यूं कहा जा सकता है कि इसकी शरी तारीफ यह है कि इबादत के इरादे को नीयत कहा जाता है, कि नमाज का इरादा करके अपने घर से चला है और नमाज का इरादा करके ये तकबीर तहरीमा कह रहा है, तो कहा यह नीयत है, यानी इस्तिलाहन इबादत के इरादे को नीयत कहा जाता है। नीयत का जुबान से कहना क्या जरूरी होता है? इस हवाले से जहन में रखिए कि नीयत दिल के इरादे का नाम, पुख्ता इरादा यह नीयत है, दिल में है तो नीयत काफी है। हां, जुबान से कह लेना यह मुस्तहब है, अगरचे आप किसी भी जुबान में कहें, इंग्लिश में कह लें, अरबी में कह लें, पश्तो में कह लें, पंजाबी में कह लें, उर्दू में कह लें, किसी भी जुबान के अंदर अगर कह लेंगे तो यह भी इस्तेहबाब के दर्जे पर है, यानी सवाब बढ़ जाता है। लेकिन अगर दिल में मसलन जोहर का इरादा किया, नमाज जोहर के लिए अपने घर से निकले, मस्जिद में पहुंचे, नीयत जोहर की करनी थी क्योंकि दिल के अंदर मौजूद है, अलबत्ता तेजी से जब जुबान से पढ़ा तो जुबान पे नमाज असर का लफ्ज आ गया और असर की नमाज की नीयत कर ली, चूंकि दिल के अंदर जोहर की नीयत थी और नमाज भी जमात जो खड़ी है वो भी जोहर की नमाज है, और इसमें आकर ये मिल जाते हैं, अगरचे जुबान की तेजी की वजह से ये जुबान से जोहर की बजाय असर का लफ्ज निकाल लेते हैं, तब भी इनकी नमाज जोहर हो जाएगी, इसमें कोई हर्ज नहीं, क्योंकि असल जो है दिल का पुख्ता इरादा ये नीयत कहलाता है। जुबान से अगर नीयत की जाए तो फुकहा ये कहते हैं कि माजी का सीगा होना चाहिए, पास्ट का सीगा, जैसे मिसाल के तौर पे अरबी में कहा तो कहा नवाई तू, मैंने नीयत की, या जुबान से कह ले नीयत की मैंने, इस तरह के अल्फाज इसमें कहे जाए। फुकहा ने लिखा कि नीयत का अदना दर्जा यानी कम से कम दर्जा यह है कि अगर उस वक्त कोई पूछे कि भाईजान कौन सी नमाज पढ़ते हैं, तो फौरन बगैर किसी ताम्बुल के, बगैर ठहरे कहे कि जनाब जोर की नमाज पढ़ता हूं, और अगर हालत ऐसी है कि सोच कर बताएगा तो फरमाया फिर नमाज जो पढ़ ली थी वो नमाज नहीं हुई। सोचने की यहां पर हाजत नहीं है, फौरी तौर पर ये कहे कि मैं जोहर की नमाज पढ़ता हूं, जैसे जोहर की ही पढ़ रहा था तो कहे कि मैं जोहर की नमाज पढ़ता हूं। और इसमें भी अहवत यह है कि जब तकबीर तहरीमा कहे यानी अल्लाह अकबर कहे, उस वक्त जहन में नीयत का हाजिर हो जाना यह जरूरी है कि मैं कौन सी नमाज पढ़ने के लिए आया हूं। अच्छा, यहां एक सवाल हो सकता है कि एक शख्स ने नमाज की नीयत की, उसके बाद यह खाने के लिए बैठ गया या लोगों से कलाम करने के अंदर मसरूफ हो गया, तो क्या अब नमाज पढ़ते वक्त दोबारा नियत करना जरूरी है या नहीं है? उलमा ने इस हवाले से लिखा کہ تکبیر سے پہلے نیت اگر کر لی تو شروع و نماز اور نیت کے درمیان میں کوئی امر اجنبی نہ پایا جائے، ایسا امر اجنبی کہ جو ان امور سے تعلق رکھتا ہو کہ جو نماز کے متعلق نہیں ہوتے، مثال کے طور پہ کھانا پینا، کلام کرنا وغیرہ، یہ سب چیزیں بیچ میں نہ ہو. اگر یہ چیزیں بیچ میں ہوں گی تو نیت دوبارہ نئے سرے سے کرنی پڑے گی، اور اگر یہ چیزیں بیچ میں نہ آئیں، مثال کے طور پہ ایسا امر آ گیا کہ جو نماز سے ہی متعلق ہے، نیت پہلے کر لی پھر اس کے بعد وضو کرنے بیٹھ گئے، یا نیت کی وضو بھی کر لیا پھر اس کے بعد گھر سے چل کر مسجد میں پہنچے، تو یہ ایسے امور ہیں کہ جو نماز سے متعلق ہی ہوتے ہیں. تو اس بنا پر کہا کہ اگر اس طرح کا امر بیچ میں پایا جائے تو نماز ہو جائے گی، وہی نیت جو پہلے کی تھی وہ کفایت کرے گی. اور اگر وہ امور پائے جائیں، یہ نماز کے علاوہ ہے، کھانا پینا، کلام کرنا اور بیٹھ جانا، گپ شپ کرنے لگ جانا، تو کہا کہ یہ وہ امر اجنبی ہے کہ جن کا نماز کے ساتھ تعلق نہیں، اگر یہ بیچ میں پائی جائیں تو پھر دوبارہ نئے سرے سے نیت کرنا ضروری ہو جائے گا. نماز پڑھتے ہوئے جب نیت کریں گے تو کن کن باتوں کا خیال رکھنا ضروری ہے؟ فرض نماز میں اس خاص نماز کا ارادہ کرنا ضروری ہے جس کے لیے یہ آئے ہیں. مثال کے طور پہ ظہر کی نماز پڑھنا چاہتے ہیں تو اس کا ارادہ ہونا ضروری ہے. ظہر ہے تو ظہر، عصر ہے تو عصر، مغرب ہے تو مغرب، عشاء ہے تو عشاء، فجر ہے تو فجر. نماز کوئی بھی ہو، اس کا یہ ارادہ کرنا ضروری ہے کہ فلاں خاص نماز جو میں پڑھنے کے لیے آیا ہوں اس کی نیت کرتا ہوں. یوں ہی اگر وہ نماز قضا ہو، یعنی قضا پڑھنا چاہتے ہیں، تو اس نماز کا بھی کہ جس کی قضا کر رہے ہیں، اور اس دن کا بھی کہ جس دن کی نماز رہ گئی. مثلا فلاں دن کی فلاں نماز ادا کرتا ہوں، اور اگر امام کے پیچھے نماز ادا کرتے ہیں تو اقتداء کی نیت کرنا بھی یہاں ضروری ہے کہ میں امام کے پیچھے یہ نماز پڑھ رہا ہوں یا امام کی اقتداء کرتا ہوں. تو یہ ضروری ہے کہ دن اور نماز کو متعین کیا جائے، اس صورت میں کہ جب قضا نماز پڑھتے ہوں. لیکن اگر نمازیں بہت زیادہ ہیں، یعنی پتہ نہیں چلتا کہ کون سے دن کی ظہر قضا ہوئی تھی یا کون سے دن کی عصر قضا ہوئی تھی، تو ایسی صورت میں فقہا نے ایک آسانی لکھی ہے، جب کسی کی کثرت کے ساتھ نمازیں قضا ہو جائیں تو وہ یوں کہہ سکتا ہے کہ میری زندگی کی جو سب سے پہلی نماز قضا ہوئی میں وہ پڑھ رہا ہوں، یا میری زندگی کی جو سب سے آخری نماز قضا ہوئی میں وہ پڑھ رہا ہوں. تو زندگی کی جو سب سے آخری قضا تھی جب یہ پڑھ لی تو یہ مائنس ہو جائے گی، جو اس سے اوپر والی تھی اب وہ آخری رہ جائے گی. اسی طرح زندگی کی جو میرے ذمے سب سے پہلی نماز ہے تو میں وہ پڑھ رہا ہوں، تو جو سب سے پہلی نماز ہوگی وہ مائنس ہو جائے گی، اور پھر اس کے بعد جو درجہ آئے گا تو وہ اس کی سب سے پہلی کہلائے گی. تو اس طرح سب سے پہلی یا سب سے آخری کر کے یہ نمازیں ادا کرتا رہے، یہاں تک کہ اس کی تمام جو قضائیں اس کے ذمے پر تھیں وہ ساقط ہو جائیں. تو اس طرح نیت کی جا سکتی ہے. اور اگر نماز کا وقت ختم ہو جائے، نماز کا وقت ختم ہونے کے بعد کسی نے یوں نیت کی کہ میں فرض وقت کی نیت کرتا ہوں، تو پھر اس کے فرض ادا نہیں ہوں گے، خواہ وقت نکل چکا ہے، اس کے علم میں ہو یا نہ ہو. یعنی یہ بات اگرچہ اس کے علم میں ہے یا نہیں ہے کہ وقت نکل چکا ہے، لیکن اس نے فرض وقت کی بات کی ہے تو اس کی نماز نہیں ہوگی. نماز فرض میں اگر یہ نیت کی کہ آج کے فرض پڑھتا ہوں تو تب یہ بھی کافی نہیں، جبکہ کسی نماز کو اس نے معین ہی نہیں کیا، مثلا آج کی ظہر یا آج کی عشاء یا آج کی عصر، تو جب تک نماز کا نام نہیں لے گا تو اس طرح اس کی وہ نماز نہیں ہوگی. تو اس میں اولا یہ ہے کہ یہ نیت کرے کہ آج کی فلاں نماز، اگرچہ وقت خارج ہو گیا ہو، نماز اس کی پھر بھی ہو جائے گی، کہ آج کی فلاں نماز وقت باقی ہے تو ادا کہلائے گی، اور اگر وقت نکل چکا ہے تو یہ قضا کہلائے گی. تو اس طرح یہ نماز ہو جائے گی. مدنی چینل کے ناظرین، آئیے آج کے سلسلے میں ریکارڈڈ سوالات بھی شامل کرتے ہیں. سوال چلائیے.
میرا نام محمد شعیب حسن ہے، میں فیصل آباد سے ہوں. میرا سوال یہ ہے کہ اگر امام صاحب بھول کر پانچویں رکعت کے لیے کھڑے ہو جائیں اور مقتدی کے لقمہ دینے سے واپس آ کر نماز مکمل کر لیں اور بھول کر سجدہ سہو بھی نہ کریں، तो क्या नमाज हो जाएगी या नहीं, और ऐसी सूरत में मुक्तदी का लुक्मा देना कैसा है?
इमाम साहब अगर भूल कर पांचवी रकत के लिए खड़े हो जाए तो हुक्म यह है, जब तक पांचवी का सजदा ना कर लिया हो उससे पहले पहले ये वापस आ सकते हैं, बैठ जाएं, तशहुद पढ़ें, सजदे सहव करें और अपनी नमाज को कंप्लीट कर लें। लेकिन अगर ये वापस ना आए तो ऐसी सूरत के अंदर मुक्तदी को चाहिए कि इन्हें लुकमा दे, क्योंकि मुक्तदी का लुकमा देना अब बर महल है, यानी महल में लुकमा देना कहलाएगा। मुक्तदी को चाहिए कि सजदा पांचवी का करने से पहले पहले इमाम साहब को याद दिलाए, इमाम साहब उसका लुकमा ले लें, शरण इसमें कोई हर्ज नहीं, लुकमा लेकर वापस आ जाएं और वापस आकर ये तशहुद पढ़ें, सजदे सहव करें, अपनी नमाज को मुकम्मल कर लें। इस सूरत के अंदर के जब मुक्तदी ने लुकमा दिया और इमाम साहब पांचवी रकत से वापस आ गए, तशहुद पढ़कर इन्होंने सलाम फेर दिया और सजदे सहव नहीं किया, हालांकि सजदा साफ करना इनके ऊपर वाजिब था, जब इन्होंने ये सजदा साफ नहीं किया तो इन पर लाजिम है कि ये नमाज दोबारा पढ़ें, और वो मुक्तदी जो इनके पीछे थे उन सब पर भी लाजिम है कि ये नमाज दोबारा पढ़ें, ये नमाज वाजिबुल एयादा है। मजीद सवाल चलाइए।
मेरा नाम मोहम्मद बिलाल अतारी है। मेरा सवाल यह है कि अगर जुमा और ईदैन की नमाज में एक इमाम साहब खुतबा दे और दूसरा इमाम जमात करवाए, तो इसमें कोई कराहत तो नहीं है?
नमाज जुमा हो या ईदैन हो, एक इमाम साहब खुतबा पढ़ें और दूसरे जमात करवा दें, शरण इसमें कोई हर्ज नहीं है, लेकिन उलमा ने लिखा बेहतर यह है कि जो खुतबा पढ़े वही नमाज की जमात करवाएं, यानी दोनों काम एक ही इमाम साहब करें ये बेहतर है। अलबत्ता अगर किसी जगह पर एक इमाम साहब ने खुतबा दिया और दूसरे इमाम साहब ने जमात खड़ी करवा दी तो शरण इसमें भी हर्ज नहीं, नमाज में किसी भी किस्म की कोई कराहत लाजिम नहीं आएगी। मजीद सवाल चलाएं।
मेरा नाम जैनुल आरफीन है। मुफ्ती साहब की खिदमत में मेरा एक सवाल है कि जिस शख्स की तंदुरुस्ती की हालत में नमाजें कजा हुई, अब वो इस हालत पर है कि सिर्फ इशारे से नमाज पढ़ सकता है, तो हालत तंदुरुस्ती की कजा नमाजें क्या इशारों से पढ़ने से अदा हो जाएंगी?
सबसे पहले यह बात जहन में रखिए कि कजा नमाज पढ़ने के हवाले से शरीयत मुतहरा का वही उसूल है जो अदा नमाज पढ़ने के हवाले से, यानी जिस तरह अदा नमाज पढ़ने का तरीका है, क़याम, किरात, रुकू और सुजूद, ये सब चीजें फर्ज हैं, वैसे ही जब कजा पढ़ेंगे तो इनमें भी वो चीजें फर्ज हैं, तो तमाम चीजें और तमाम अहकाम का ख्याल रखना उसमें जरूरी है। अलबत्ता अगर किसी शख्स को उजर लाहिक हो जाए कि वो शख्स क़याम, रुकू या सजदों पर कादिर नहीं रहा, तो फिर उस सूरत के अंदर उस शख्स को अपने उजर के मुताबिक नमाज पढ़ने की इजाजत है। तो ऐसी सूरत के अंदर वो नमाजें कि जो तंदुरुस्ती के अंदर कजा हुई थी, अगर उजर की वजह से बीमारी की हालत के अंदर बैठकर पढ़ी गई या उस उजर में इन्होंने कजा की है, तो शरण वो नमाजें भी हो जाएंगी। जब दोबारा तंदुरुस्त हो जाएंगे तो इन नमाजों का इयादा करना भी लाजिम नहीं होगा। मदनी चैनल के नाज़रीन, हमारे आज के सिलसिले का वक्त इख्तिताम को पहुंचा, आइंदा तक के लिए इजाजत दीजिए। दुआगो हैं अल्लाह तबारक व ताला हम सब की हाजिरी को अपनी बारगाह में कबूल फरमाए, अमल की तौफीक दे, आमीन।
हर इबादत से बढ़कर इबादत नमाज, सारी दौलत से बढ़कर है दौलत नमाज, हर इबादत से बढ़कर इबादत नमाज।